نحمده ونصلي على رسوله الكريم اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولقد علمتم الذين اعتدوا منكم في السبت فقلنا لهم كونوا قردة خاسئين فجعلناها نكالا لما بين يديها وما خلفها وموعظة للمتقين صدق الله العظيم قال النبي صلى الله عليه وسلم من رأى منكم منكرا فليغيره بيده وإن لم تستطع فبلسانه وإن لم تستطع فبقلبه وذلك عزف الإيمان أو كما قال عليه الصلاة والسلام بسم الله الرحمن الرحيم اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللہ سبحانہ و تعالیٰ نے ایک لوگوں کی مثال ہمارے سامنے قرآن پاک میں بیان فرمائی، تقریباً چار پانچ مقامات پر اس کا ذکر آتا ہے، جیسے کہ سورہ بقرہ میں فرمایا وَلَقَدْ عَلِمْتُمُ الَّذِينَ اعْتَدَوْا مِنْكُمْ اور تم جانتے ہو موسٹ شورلی یو نو اباؤٹ دوز پیپل ہو ٹرانسگریسڈ ان دا میٹر آف سبت، سبات کہتے ہیں سیٹرڈے کو، فقلنا لهم ہم نے ان سے کہا کونوا قردۃ خاسئین تم بن جاؤ بدترین بندر، یو نو بیکم ایپس، منکیز بن جاؤ تم لوگ بڑے دھتکارے ہوئے، فجعلناها نکالا لما بین یدیہا وما خلفہا اور اس میں آس پاس کے لوگوں کے لیے جو ادھر کے رہنے والے تھے اس زمانے کے یا اس جغرافیکل لوکیشن کے ان لوگوں کے لیے ایک عبرت تھی خدا سے ڈرنے والوں کے معاملے میں، اور جو لوگ خدا سے ڈرتے تھے یا ایمان رکھتے تھے ان کے لیے اس میں بہت ہی نصیحت اور معزت کا سارٹ آف اللہ نے بیان فرما دیا۔ تو یہاں سٹوری چل رہی ہے، جو پیپل آف ایلیا تھے انہوں نے ٹرانسگریس کیا اللہ کی جو شاعر اللہ تھے ان کے مطابق جو اصول تھے، جو رولز اینڈ ریگولیشنز تھے، ان سے ٹرانسگریس کرتے ہوئے جو سب کا معاملہ تھا یا سبات کا ایشو تھا اس میں دے ٹرانسگریسڈ، اور ہیلا کر کے انہوں نے وہ قانون توڑا اللہ کا اور پھر اس کی سزا پائی۔ تو اسی کا ذکر یہاں پہ آ رہا ہے، ان کو اللہ نے بندر بن جانے کا یا منکیز بن جانے کا آرڈر دیا اللہ نے کا کون، اور وہ بندر بن گئے سارے۔ تو یہ اس کا پیچھے بیک گراؤنڈ اس طرح سے ہے، یہ کاز جو بنو اسرائیل تھے یا جو جیوز تھے ان کا نارمل ہمیشہ سے ہی یہ رہا ہے کہ ہر چیز میں ہی لجت اور یو نو ہر چیز میں پنگے بازی نکالنا۔ تو یہاں پہ بھی ایک سٹوری کے حوالے سے انہیں یہ یاد دلایا جا رہا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم سے خاص طور سے کہا کہ آپ ان سے کہیں کہ یہ تو اچھی طرح جانتے ہیں ان لوگوں کو، تو انہیں کی سٹوری یاد دلانے کہ شاید یہ عبرت حاصل کریں اور یہ ہدایت پائیں یا ایمان لے آئیں۔ بہرحال اس کے پیچھے بیک گراؤنڈ یہ تھا کہ حضرت ابراہیم علیہ الصلاۃ والسلام کے زمانے سے ایک جیسے جو ڈفرینٹ اللہ کے جو شاعر ہوتے ہیں، نشانیاں ہوتی ہیں، ان میں ایک یہ تھا کہ جمعہ کا دن یعنی یوم الجمعہ جو تھا، اٹ واز اے سیکرٹ ڈے، جسے یوم العید بھی کہا جاتا ہے ہمارے یہاں احادیث وغیرہ میں۔ تو ابراہیم علیہ السلام سے آن ورڈز یہ یوم الجمعہ ہی یا فرائیڈے کا جو دن تھا یہ سیکرٹ تھا، اور فردر آن ان کے پھر دو بیٹے تھے جن میں حضرت اسماعیل اور حضرت اسحاق علیہ السلام، ان سے آگے بھی یہ اسی طرح چل رہا تھا معاملہ، لیکن حضرت اسحاق علیہ السلام کے جو بیٹے تھے یعقوب علیہ السلام جنہیں اسرائیل کہا جاتا ہے، ان کی جو اولادیں تھیں یعنی بنو اسرائیل، ان لوگوں میں آگے چل کے انہوں نے جب موسیٰ علیہ السلام کا ٹائم آیا تو ان سے ایک سارٹ آف بلا وجہ میں یہ ایک ہیل اجت نکالی کہ نہیں ہمیں یہ فرائیڈے نہیں بلکہ ہمیں سیٹرڈے کا دن جو ہے وہ سیکرٹ بنا دیا جائے ہمارے لیے۔ تو انہوں نے یہ بار بار اصرار کیا موسیٰ علیہ السلام سے، اور موسیٰ علیہ السلام نے پہلے تو انہیں ظاہر ہدایت فرمائی کہ وہ اپنے اس غلط اصرار سے باز آ جائیں، اینڈ یو نو دیر از نو پوائنٹ آف دس، مگر بہرحال وہ اڑے رہے اور بار بار انہیں اصرار کرتے رہے اور انسسٹ کرتے رہے کہ فرائیڈے کی جگہ سیٹرڈے ہونا چاہیے۔ تو پھر اینڈ میں اللہ سبحانہ و تعالیٰ نے انہیں ایک سارٹ آف سبق دینے کے لیے کہہ لیں یا एक सॉर्ट ऑफ बहरहाल इनसे किया मामला ऐसा किया कि इनसे जुम्मे का दिन वापस ले लिया और अल्लाह ने इनसे कहा कि इस बेजा इसरार की वजह से एज अ रिज़ल्ट मैं ये जुम्मे की सआदत और बरकत इनसे वापस लेता हूँ और इनकी जो ये रिक्वेस्ट है सैटरडे को बनाने की ये मैं एक्सेप्ट कर लेता हूँ। लेकिन साथ में शराइत भी थी कि इस सैटरडे के दिन कोई किसी किस्म की जो बाइंग सेलिंग कोई ट्रेड किसी किस्म की ख़रीदो फरोख ज़रात एग्रीकल्चर जिसे कहते हैं तिजारत या शिकार वगैरह हर चीज़ हराम थी। इस दिन ये कुछ भी नहीं कर सकते थे, ये सिर्फ़ बैठ के अल्लाह की इबादत करें और अल्लाह के ज़िक्र और अस्कार और इबादत में मशगूल रहें। दैट वाज द प्री रेक्विज़िट ऑफ ये सबात या सैटरडे का दिन जो था इनके सेक्रेड होने का। इसी वजह से सूरह नहल के अंदर आता है इन्नमा जुअलस सब्तु अललज़ीन अख्तलफू फी वइन्न रब्बका लयहकुमु बैनहुम यौमल क़ियामति फीमा कानू फीही यख्तलिफून के शोरली बेशक जो सैटरडे का दिन इन लोगों के लिए हमने जिस मुकर्रर कर दिया है अपॉइंट कर दिया है जो इसके मुतालिक ये लोग इख्तलफू फी यानी झगड़ रहे हैं या बिला वजह में इसरार कर रहे हैं लेकिन वइन्न रब्बका लयहकुमु बैनहुम यौमल क़ियामति फीमा कानू फीही यख्तलिफून और यकीनन अल्लाह ज़रूर क़यामत के दिन इनके दरमियान फ़ैसला कर देगा जिसके मुतालिक वो इख्तलाफ करते थे कि हक़ क्या है बातिल क्या है एट्सेट्रा जो इनकी हील उज्जत का एक मामला था हमेशा से। तो मूसा अलैहिस्सलाम ने इन लोगों से सैटरडे यानी सब्त के मामले में एक मिसाक लिया प्रॉमिस लिया कमिटमेंट लिया कि ये इस दिन इसकी जो हुर्मत है उसे बरकरार रखेंगे और इस दिन सैटरडे को यानी इबादत इलाही और इसी में मशगूल रहेंगे, इसके सिवा जो भी मामलात हैं उन सब को इख्तियार नहीं करेंगे, उनसे बिल्कुल अवॉइड करेंगे उन्हें जिन्हें अल्लाह ने इन पर हराम कर दिया गया था। सूरह निसा के अंदर आता है वक़ुलना लहुम ला तअदू फिस सब्ती वअख़ज़ना मिन्हुम मीसाकन ग़लीज़ा कि हमने बनू इसराइल से कहा कि सैटरडे के बारे में हद से ना गुज़रना। ला तअदू फिस सब्त यानी सैटरडे को में डू नॉट ट्रांसग्रेस बाकायदा इन्हें पर्टिकुलरली ऑर्डर इसी वजह से दिया गया कि एक तो तुमने फ्राइडे चल रहा था एक यमुल जुमा अल्लाह के नज़दीक जो सेक्रेड है उसे ना मानते हुए इसरार करके सैटरडे करवाया है तो अब तुम इस पर कायम रहना और इसमें कोई भी किसी किस्म की ट्रांसग्रेशन नहीं दिखाना। तो बहरहाल जो हद से गुज़रना था इसके बारे में अल्लाह ने इनसे एक मिसाक लिया को प्रॉमिस लिया मूसा अलैहिस्सलाम के थ्रू और इन्हें इसके मुतालिक बहुत ही सख्त किस्म का अहदो पैमान लेने के बाद अल्लाह ने बहरहाल ये दिन इनके लिए सेक्रेड मुकरर कर दिया। ज़ाहिर इनके लिए सैटरडे था बाद में नसारा के लिए जैसे हमें एक हदीस से पता चलता है हज़रत अबू हुरैरा रज़ी अल्लाह अन्हु की कि अज़ल्लाहु अनिल जुमअति मिन काना क़ब्लना फ़काना लिल्यहूद यौमुस सब्त वकाना लिन्नसारा यौमुल अहद फ़जअल्लाहु बिना वहदाना अल्लाह लियौमिल जुमअति फ़जअलल जुमअति वस्सब्ति वल अहदि कज़ालिका हुम तबअन लना यौमिल क़ियामति नहनुल आखिरून मिन अहलिद दुनिया वल अव्वलून यौमिल क़ियामा के इस हदीस में मुस्लिम शरीफ की फरमा रहे हैं हज़रत अबू हुरैरा रज़ी अल्लाह अन्हु के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हम आने वाली उम्मतों या लोगों के एतबार से वी आर द लास्ट ऑफ द उम्मास और आखरत में हम सबसे मुकद्दम होंगे वी विल बी द फर्स्ट वन और एनीवेज हमें जो यहूद को के लिए अल्लाह ने सैटरडे का दिन मुकर्रर किया और नसारा के लिए संडे का और फिर अल्लाह ने हमको दुनिया में भेजा और जुम्मे के मामले में हमारी रहनुमाई फरमाई और इसी तरह हमने जुम्मे को चूज़ किया वी चोज यौमुल जुमा थी जुमा टू बी आर सीक्रेट डे। खैर इस सबात के मामले में क्योंकि यहाँ पे हमारा टॉपिक वो है तो उस हवाले से जो इनके ऊपर रेस्ट्रिक्शन थी या जो इनके ऊपर ये कह लें कि बाउंड्रीज थी इनकी वो ज़ाहिर है कुरान में तो हमें जगह जगह पता चलता ही है लेकिन इसकी बिल्कुल ऑथेंटिकेशन तौरा के अंदर भी आज भी इनफैक्ट जो हमारी जितनी भी तहरीफात के बाद जितनी भी यानी यू नो उसके अंदर मैनिपुलेशंस के बाद आज भी अगर उसमें हम बुक ऑफ एग्जोडस खोलते हैं और चैप्टर 31 और उसकी वर्स नंबर 12 से लेकर ऑनवर्ड 17 तक अगर हम देखते हैं तो उसमें कैटेगोरिकली आता है देन ये बाइबल के वर्ड्स हैं जस्ट कोट अनकोट देन द लॉर्ड सेड टू मोसेस say to the Israelites, you must observe my Sabbaths. This will be a sign between me and you for the generations to come, so you may know that I am the Lord who makes you holy. Observe the Sabbath because it is holy to you. Anyone who desecrates it must be put to death. Whoever does any work on that day must be cut off from his people. For 6 days work is to be done, but the 7 day is Sabbath of rest, holy to the Lord. Whoever does any work on Sabbath day must be put to death. The Israelites are to observe the Sabbath, celebrating it for generations to come as a lasting covenant. It will be a sign between me and the Israelites forever. For in 6 days the Lord made the heavens and the earth, and on the 7th day he abstained from the work and rested. एनीवेज ये बाइबल के बुक ऑफ एक्सोडस के वर्ड्स हैं, वहाँ पे ये कैटेगोरिकली आता है कि मूसा अलैहिस्सलाम से खुदा ने कहा, यानी अल्लाह ने कहा कि आप इनसे सैटरडे के मामले में इन्हें बिल्कुल वार्न कर दें कि ये मेरा दिन होगा, और बहरहाल बाकी 6 दिन काम करें, और 7th दिन जो होगा वो उस दिन सिर्फ जिक्र अस्कार में मशगूल रहें और किसी किसी फॉर्म में किसी भी दुनियावी एक्टिविटी में इन्वॉल्व ना हों, और बाकायदा इसके लिए कत्ल तक की सज़ा मुकर्रर फरमाई, जो आज भी बाइबल में लिखी हुई है सब्त के हवाले से, जो यानी आज भी इनके लिए ये जो सेक्रेट डे है इसके जो रूल्स एंड रेगुलेशंस हैं वो आज भी बाइबल में उसी तरह में मिलते हैं। खैर, तो हमारा सिर्फ मकसद यहाँ पे उसे एज ए रेफरेंस सोर्स सिर्फ उसे नरेट करना था। हमारे लिए असल तो ज़ाहिर है मुकद्दम वही चीज़ है जो कुरान और हदीस में हमें मिलती है, और वो यही है कि सैटरडे का दिन अल्लाह ने, जैसे हमने सूरह नहल की आयत में पढ़ा, तो अल्लाह ने सैटरडे के हवाले से सबात के मामले में इनसे अहद लिया और एक मिसाक लिया। बहरहाल ये जो कौम थी, ये हुआ क्या था वाकया, इसकी डिटेल्स कुछ इस तरह से है कि ये लोग रेड सी यानी बहरे कलज़म के करीब आबादियां थी। मूसा अलैहिस्सलाम गालबन जो बुक्स में लिखा हुआ है, रफली इन बिटवीन मूसा अलैहिस्सलाम एंड दाऊद अलैहिस्सलाम, इनके दरमियान का कोई टाइम था जब ये बनू इसराइल की जो कौम थी ये रेड सी के इलाके में आबाद थी, बिल्कुल देवर बाय द वाटर्स। तो इस वजह से इनका जो मेन सोर्स ऑफ फूड था वो मछली हुआ करता था, दे यूज टू फिश, दैट वाज द मेन सोर्स ऑफ खाने पीने की। तो ये लोग 6 दिन मछली का शिकार खेलते, एंड देन 7 डे जो यौम सब था उस दिन ये इबादत इलाही में अपने आप को मशगूल कर देते, और उस दिन कोई भी शिकार नहीं करता क्योंकि इन पे ये बैन था, हराम था करना शिकार। तो ये लोग क्या करते हैं कि ये कुछ दिन तो ये एक अरसे तक तो चलता रहा मामला, लेकिन बाद में इन्होंने दे नोटिस कि इवन द फिश हैज़ नोटिस दैट दे दीज पीपल डोंट फिश ऑन सैटरडेज़, सो व्हाट द फिश वुड डू इज़ के नॉर्मल डेज़ में वो पानी की तह तक बिल्कुल डाउन उसकी ज़मीन तक चली जाती, और सैटरडेज़ को वो बाकायदा ऊपर से बिल्कुल एम्पल नज़र आना शुरू हो जाती। तो इन्हें शिकार के जब लालच आई कि सैटरडे वाले दिन इतनी फ़िश अवेलेबल है और बाकी डेज़ में जब हम जाते हैं तो अवेलेबल नहीं होती, गोया इनका एक टेस्ट था कि उन दिनों में जब इनको अलाउड था तो इतनी फ़िश एम्पल अवेलेबल नहीं होती थी, या ये कि सब के सब उन 6 दिनों में ही कर रहे होते थे, और सैटरडे को क्योंकि कोई भी फ़िश नहीं कर रहा तो वो बहुत ज़्यादा एम्पल अवेलेबल होती थी पानी में, नज़र बाकायदा तह तक यानी उसके बिल्कुल ऊपर सरफेस पे नज़र आ रही होती थी। तो दीज पीपल व्हाट दे डिड इज़ इन्होंने हीला किया, ये लोग जुम्मे के दिन जो कलज़म था, ये जो पानी का जो बहर कलज़म जिसे रेड सी हम समझते हैं, जो रेड सी के करीब ये लोग गढ़े वगैरह होल्स खोद लेते थे, और उसमें एक सॉर्ट ऑफ कैनाल्स यानी नहरों की सॉर्ट ऑफ पानी से ले लेते, और जैसे ही यानी सैटरडे होता तो वो उन्हें खोल देते, और वो पानी सारा जाके फ़िश समेत गढ़ों में उन होल्स में जमा हो जाता, और फिर सैटरडे को फ़िश तो नहीं करते थे इन इटसेल्फ, बट उन्हें ट्रैप कर लेते, और फिर संडे को जब सैटरडे गुजर जाता तो उस उन होल्स में से इजीली वो फ़िश निकाल के और कंज्यूम शुरू हो जाते। फिर कुछ लोगों ने ये स्टार्ट कर भी किया कि अपने जो इनके फ़िशिंग नेट्स वगैरह थे, जाल कांटे, वो लोग जाके فرائیڈیز کو ہی لگا لیتے ادھر پانی میں ڈال آتے، اور سیٹرڈے کو اگرچہ انہیں نکالتے تو نہیں تھے مگر سنڈے کو جا کے وہ اپنے جال اور کانٹے جو بھی تھے وہ نکالتے، تو اس میں ایمپل فش اویلیبل ہوتی۔ بہرحال یہ ایک ہیلا انہوں نے تلاش کیا کہ ہمیں سیٹرڈے کو اللہ نے منع کیا ہے فشنگ کرنے سے، ہم سیٹرڈے کو تو فش نہیں کر رہے۔ یعنی ٹیکنیکلی بات ہیلا اس طرح کا تھا کہ جس چیز سے منع کیا ہم وہ تو نہیں کر رہے، لیکن ہم اسے مینیپولیٹ کر رہے ہیں اس بات کو۔ بہرحال ان میں کچھ ایک جماعت تھی جو کہ بہت ہی سعادت مند نیک اللہ والے لوگ تھے، انہوں نے انہیں منع کیا کہ بھائی ایسا مت کرو، یہ اللہ کی غیرت کو للکارنے والی بات ہے، جب اللہ نے ایک چیز سے منع کیا ہے تو تم لوگ کیوں اس میں ہیل اجت نکال رہے ہو، کیوں بلا وجہ میں ہیلا نکال کے ایسا کام کر رہے ہو۔ اور بہرحال انہوں نے منع کرتی جو امر بالمعروف اور نہی عن المنکر کا جو فریضہ ہے، جو کہ آج بھی ہماری قوم کے اندر بھی کنتم خیر امت اخرجت للناس تأمرون بالمعروف وتنہون عن المنکر، کہ تم لوگ بہترین امت ہو کیونکہ تم اچھائی کی طرف بلاتے ہو اور برائی سے روکتے ہو۔ یہ امر بالمعروف اور نہی عن المنکر کا جو فرض ہے آج بھی ہم پر، یہ وہ قوم ان میں لوگوں میں بھی ایک موجود تھی، ایک جماعت موجود تھی، کچھ سرٹن گروپ آف پیپل جو انہیں منع کرتے تھے اس چیز سے۔ پھر بہرحال یہ لوگ تو منع نہیں ہوئے، شروع میں انڈیویجول طریقے پہ انفرادی طور پر اپنے اپنے طور پہ کرتے، پھر بعد میں ایز اے گروپس دیدہ دلیری کے ساتھ یہ اس اللہ کے آرڈر کو مینیپولیٹ کرتے اور غلط طریقے سے جا کے فرائیڈے کو فش کے جالز نیٹ اور وہ گڑے کھود کے اور سنڈے کو فش کرتے، اور کہتے کہ جی ہم نے سیٹرڈے کو تو نہیں کی۔ تو یہی وہ وجہ ہے پھر جب فائنلی اللہ کا آرڈر آیا سورہ بقرہ میں جو ہم نے تلاوت کی کہ اللہ نے انہیں کہا کہ کونو قردتن خاسئین، ہم نے کہا کن اور یہ لوگ بدترین بندر بن گئے، ایپس کی شکل میں انہوں نے اختیار کر لی۔ تو یہ جو گروپ تھا جو انہیں منع کرتا تھا اس چیز سے، اس کے بارے میں بڑی ڈیٹیل میں سورہ بقرہ میں ہی آتا ہے، وَسَلُمْ عَنِ الْقَرْيَةِ الَّتِي كَانَتْ حَاضِرَةَ الْبَحْرِ اِذْ يَعْدُونَ فِي السَّبْتِ اِذْ تَأْتِيهِمْ حِيتَانُهُمْ يَوْمَ السَّبْتِهِمْ شُرَّعًا يَوْمَ لَا يَسْبِتُونَ لَا تَأْتِيهِمْ كَذَلِكَ نَبْلُوهُمْ بِمَا كَانُوا يَفْسُقُونَ وَإِذْ قَالَتْ أُمَّةٌ مِّنْهُمْ لِمَا تَعِظُونَ قَوْمَ اللَّهُ مُهْلِكُهُمْ أَوْ مُعَذِّبُهُمْ عَذَابًا شَدِيدًا۔ ایک ان گروپ کے اندر بھی جو امر بالمعروف اور نہی عن المنکر کر رہے تھے، ان کے اندر بھی آخر میں فردر جب بعض لوگوں نے دیکھا کہ یہ لوگ تو باز آ نہیں رہے، یہ تو اسی طرح سے فش کر رہے ہیں، تو ہمارے کہنے کا فائدہ کیا تھا، انہوں نے باقی لوگوں سے بھی کہا کہ چلو ہم یہاں سے چلتے ہیں اور دے ایگزائل دیمونس سیلوز، وہ وہاں سے چلے گئے۔ انہوں نے بعض لوگوں میں سے انہوں نے کہا کہ انہیں کچھ نصیحت کرنے کا فائدہ تو ہے نہیں، تو ہم یہاں سے چلے جائیں، انہیں بولنے کے سے حاصل کیا ہو رہا ہے۔ لیکن بہرحال اس میں سے پھر بھی بعض لوگ تھے جو انہوں نے کہا نہیں ہم تو انہیں بولتے رہیں گے، شاید کہ انہیں احساس ہو جائے اور یہ اللہ کی اس جو یہ خلاف ورزی کر رہے ہیں قانون کی، شاید یہ اس سے باز آ جائے اور رک جائے۔ بہرحال ان کی ان کی اس واعظ نصیحت اس دعوت کے باوجود یہ جو لوگ تھے علاقے جو شرارتی لوگ، انہوں نے یہ باز نہ آئے، اور انہی کے بارے میں سورہ مائدہ میں آتا ہے، حُقُ الْحَلُ نَبِّئُكُمْ بِشَّرِّ مِنْ ذَلِكَ مَثْبَتًا عِنْدَ اللَّهِ، کہ شُڈ آئی ٹیل یو اباؤٹ کہ قیامت کے دن اللہ کے نزدیک جزا کے اعتبار سے کون سب سے بدترین ہوگا، مَثْبَتًا عِنْدَ اللَّهِ، وہ کون ہوگا جو سب سے برے انجام کے لحاظ سے ہوگا، مَن لَّعَنَهُ اللَّهُ وَغَضِبَ عَلَيْهِ وَجَعَلَ مِنْهُمُ الْقِرَدَةَ وَالْخَنَازِيرَ وَعَبْدَ الطَّاغُوتِ أُولَٰئِكَ شَرٌّ مَّكَانًا وَأَضَلُّ عَن سَوَاءِ السَّبِيلِ۔ یہ سورہ مائدہ میں ان کا آتا ہے دوبارہ ذکر، جن پہ مَن لَّعَنَهُ اللَّهُ، ان لوگوں پہ اللہ نے لعنت کی، اور غَضِبَ عَلَيْهِ، اور ان پہ غضبناک ہوا، اور انہیں قِرَدَةَ بندر اور خنازیر یعنی کہ پگز بنا دیا، سوائن بنا دیا، اور جو ان میں سے بتوں کو پوجنے والے بھی لوگ تھے ان کے بارے میں بھی آتا ہے۔ یہاں پہ ایک دوسری جگہ پہ بھی سورہ نساء میں آتا ہے، یا ایھا الذین اوت الکتاب آمنوا بما نزلنا مصدقا لما معکم من قبل ان نطمس وجوها فنردها علی ادبارها ونلعنهم کما لعنا اصحاب السبت وکان امر اللہ مفعولا، کہ اہل کتاب کو اللہ نے وارن کیا بعد میں بھی جا کے کہ تم باز آ جاؤ اور ایمان لے آؤ اس کتاب پر، یعنی قرآن پاک پہ، क्योंकि कहीं ऐसा ना हो कि जैसे पहले लोगों के साथ किया था कि उनकी नत में सवजूहन उनके चेहरों पर को मिटा डाला अल्लाह ने, फनदार नलअनहुम कमा लअना असहाब अस-सब्त, या ऐसा ना हो कि अल्लाह तुम्हें भी अपनी लानत का मुस्तहिक कर दे जैसा कि असहाब सब्त वालों को किया। तो ये बार बार अल्लाह इन्हें वॉर्न कर रहा था बाद में भी आने वाले लोगों को। तो एनीवेज़ ये जो बस्ती थी जिसके बारे में हमने देखा, अलकरियत अल्लती कानत हाजिरत अल-बहर, ये बस्ती जो कि बहर यानी कि समुंदर के किनारे थी, जैसे कि सूरह बकरा में आता है, ये कौन सी जगह थी, इसकी जो जोग्राफिकल लोकेशन क्या थी। इसमें बाज़ हज़रात ने, जैसे हज़रत अब्दुल्लाह बिन अब्बास रज़ी अल्लाह अन्हु की एक रिवायत का से पता चलता है, ये मदियन का वाक़िया है। द स्टोरी वॉज़ अबाउट एक जो जगह मदियन है वहाँ की। और इब्ने ज़ैद रज़ी अल्लाह अन्हु ने इसके बारे में जो तायीन की है वो फरमाते हैं कि ये इसका नाम मुतना था, मितना था, और ये मदियन और आइनूना के दरमियान की कोई जगह थी। बहरहाल एक हज़रत अब्दुल्ला बिन अब्बास की रज़ी अल्लाह अन्हु की दूसरी रिवायत से हमें पता चलता है कि दिस वॉज़ द प्लेस ऑफ एलिया जिसे कहा जाता है, ये बहर कलज़म यानी रेड सी के पास कहीं था, फ्रॉम जो वादी तूर सीना है, माउंट साइना है, उसके और रफली एला इजिप्ट मिस्र के दरमियान कहीं की कोई जगह लोकेशन थी जहाँ पे ये वाकया पेश आया। यानी अगर कोई शख्स तूर सीना यानी माउंट साइना से टूवर्ड्स इजिप्ट जा रहा हो तो रास्ते में कहीं ये पे आता, या फिर अगर कोई बंदा मिस्र से टूवर्ड्स मक्का की जानिब जा रहा हो तो रास्ते में कहीं ये साहिल यानी कि बिल्कुल पानी के किनारे पे ये जगह आती है। बहरहाल इन लोगों पे अल्लाह ने लानत फरमाई, और ज़ाहिर है इनका वाक़या बड़ी डिटेल में हमें कुरान की और तफासीर वगैरह में मिलता है। लेकिन सबक लेने की बात यही है कि इन लोगों ने क्योंकि हील हुज्जत निकाली तो इस वजह से इन्हें अल्लाह ने बंदर बना दिया। और ये कोई ऐसी बिल्कुल बईद बात भी नहीं है, लोग कहते हैं कि नहीं, बाज़ लोगों ने कहा कि नहीं शायद इनके सिर्फ दिलों को इस तरह से किया, या एक इट इज़ एक मानवी तौर पे कहा कि बंदर बन गया, जैसे आता है कमसल हमारी असफ़ार हुआ। लेकिन ऐसी बात नहीं है, जब अल्लाह ने कुरान पाक में कैटेगोरिकली जगह जगह कह दिया कि इन्हें बंदर और खनाजीर बना दिया तो वो ऐसा ही मामला हमें समझना चाहिए। बाज़ इसमें फुकहा मुफसरीन ने और मुहक्किकीन ने लिखा है कि इनमें से जो नौजवान थे, यंग पीपल, दे वर टर्न टू बंदर्स, और जो बड़े थे, बुज़ुर्ग लोग, बूढ़े, उन्हें अल्लाह ने खंजीर यानी स्वाइंस की शक्ल में बना दिया। तो ये जो चेंज ऑफ फॉर्म है इसके बारे में कोई ऐसी अनबिलीवेबल बात भी नहीं है। जो हमारी बेसिक थ्योरी ऑफ रेवोल्यूशन आज के ज़माने में चलती है वो तो उसकी पूरी बेसिस ही यही है कि हाउ फ्रॉम वन पर्टिकुलर बॉडी टू अनदर ये स्लोली एंड ग्रेजुअली तख्लीक हुई इंसान की, मिसाल के तौर पे बंदर से या चिंपैंजी से जैसे कहते हैं, या गोरिल्ला से, वो स्लोली 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 मुंतकिल होकर आज ह्यूमन फॉर्म में हमें मिलता है। तो इस थ्योरी ऑफ रेवोल्यूशन से तो पता ही ये चलता है कि एक फॉर्म से दूसरी फॉर्म में चले जाना, इसमें कोई ऐसी बिल्कुल बईद और अनबिलीवेबल बात नहीं, और अल्लाह के लिए तो बिल्कुल भी इम्पॉसिबल नहीं है। अल्लाह ने कहा कौन, और वो हो गए और वो लोग बंदर बन गए अपने इस गलत हीले के सज़ा के तौर पर। ज़ाहिर है हर शय का एक यू नो रिएक्शन होता है, एवरी एक्शन हैज़ एन इक्वल एंड अपोजिट रिएक्शन। तो उसी तरह से अगर जिस तरह एक अदना हकीकत आला हकीकत में तब्दील हो जाती है, एक इंसान गोरिल्ला या चिंपैंजी या बंदर जो है वो इंसान बन सकता है अगर इस थ्योरी ऑफ रेवोल्यूशन के तौर तहत, तो इस तरह कोई एक आला जो बड़ी हकीकत है यानी कि इंसान, वो किसी बंदर में दोबारा क्यों नहीं ट्रांसफॉर्म हो सकता, इसमें कोई अनबिलीवेबल सी बात नहीं है। और बात यह है कि कुरान पाक में तो जो भी आता है वो साइंस अल्टीमेटली मान ही लेती है। कि कभी कहते हैं कि कहा जाता था जी सूरज के ज़मीन के गिर्द घूमता है, कभी कहते थे ज़मीन चांद के गिर्द घूमती है, फिर देन फर्दर ऑन जब साइंस तरक्की करती है तो वो कुरान पाक की उन रियलिटीज़ को मानना शुरू कर देती है। جیسے کہ قرآن کہتا ہے فَخَسَوْنَا الْعِظَامَ لَحْمًا ثُمَّ أَنْشَأْنَاهُ خَلْقًا آخَر، جو تخلیق کی، انسانی تخلیق کے حوالے سے قرآن نے کہا کہ انہیں میں پہلے عظام، پھر لحم، پھر خلقنا آخر، جو ڈفرینٹ فارمز ہمیں انسان کی پیدائش کی بیان فرمائی. جب فائنلی الٹرا ساؤنڈ آیا اور سائنس نے ترقی کی اور دیکھا تو اس سے یہی پتہ چلا کہ بالکل قرآن پاک نے جس طرح سے فرمایا اسی طرح سے ہی انسان کی تخلیق ہوتی ہے. اینی ویز، اس میں ایک بات صرف یہ ہے کہ اللہ نے دو قسم کے لوگوں کا تو کیٹیگوریکلی قرآن میں ہی ذکر کر دیا. ایک وہ لوگ تھے جو امر بالمعروف کرتے تھے، انہیں منع فرماتے تھے کہ وہ لوگ صحیح رہے، اور جو لوگ نافرمان تھے جنہوں نے سرکشی کی، ہیلا اختیار کیا، وہ لوگ بندر بن گئے. لیکن ایک وہ قوم اس کے اندر بھی تھی جو پہلے امر بالمعروف کیا انہوں نے، اور پھر وہ خاموشی سے سائیڈ لائن ہو گئے یا چلے گئے، یا انہوں نے پھر خاموشی اختیار کر لی. تو اس کے اوپر حضرت ابن عباس رضی اللہ عنہ ایک مرتبہ بیٹھے ہوئے اور قرآن پاک کی تلاوت فرما رہے تھے، اور پھر ان پہ گریہ تاری ہو گئی اور وہ رونا شروع ہو گئے. ان کے جو فیمس اسٹوڈنٹ ہیں اکرمہ رضی اللہ عنہ، وہ فرماتے ہیں کہ وہ انہوں نے جب یہ دیکھا تو انہوں نے پوچھا ان سے کہ کیا معاملہ ہے، آپ کیوں رو رہے ہیں؟ تو انہوں نے یہی بات بیان فرمائی کہ میں یہی سوچ رہا ہوں کہ یار اللہ نے جو نافرمان تھے انہیں بندر بنا دیا، اور جو امر بالمعروف انہیں روکنے والے تھے ان کے بارے میں اللہ نے کہا کہ ہاں انہوں نے دیکھا کہ یہ لوگ بندر بن گئے ہیں، لیکن جو لوگ خاموشی سے سائیڈ لائن ہو گئے تھے، وہاں سے چلے گئے تھے، ان کا کیا معاملہ ہوا؟ میں ان کے لیے پریشان ہوں اور رو رہا ہوں. تو اس پر اکرمہ رضی اللہ عنہ جو تابعی ہیں، ان کے اسٹوڈنٹ تھے بہت ہی فیمس ابن عباس رضی اللہ عنہ، انہوں نے کہا کہ آپ اس معاملے میں پریشان نہ ہوں، مور شورلی یہ جو تھرڈ جماعت تھی یہ بھی نجات پانے والوں میں ہی ہوگی، کیونکہ قرآن میں ان کے متعلق آتا ہے کہ انہوں نے نصیحت جو کرنے والے تھے، امر بالمعروف کرنے والے تھے، ان سے کہا تھا کہ تم ایسی جماعت کو کس لیے نصیحت کر رہے ہو جو جس کی بدعمالیوں کی بنا پر خدا تعالیٰ ان کو ہلاک کرنے ہی والا ہے، یا کسی سخت عذاب میں ڈالنے والا ہے اللہ ان کو. تو ان کے متعلق قرآن نے اس تعبیر سے بالکل کلیئر بتا دیا کہ وہ ہلاک نہیں کیے گئے تھے، ورنہ تو ان کا ذکر بھی ہلاک ہونے والوں کے ساتھ ہی کر دیا جاتا. نجات پانے والے جو امر بالمعروف کرنے والے تھے ان کے ساتھ ان کا ذکر نہ ہوتا، ان کا ذکر ان کے ساتھ ہوا ہے، دیٹ مینز ان کا انجام بھی انہی کے ساتھ ہوا ہوگا یقیناً انشاءاللہ تعالی. کیونکہ آفٹر آل جیسے کہ ہم نے حدیث شروع میں تلاوت کی، من را منکم منکرن فلیغیر بیدی، کوئی بھی برائی کو دیکھتا ہے تو اس پہ لازم ہے کہ وہ اسے اپنے ہاتھ سے روکے. وَإِن لَمْ تَسْتَطِعْ، اگر اس کے اندر یہ استطاعت نہیں ہے ہاتھ سے روکنے کی، تو فَبِاللِّسَانِ، تو وہ زبان سے بول کر اس کو روکنے کی کوشش کرے، اور اگر اس کے اندر اس کی بھی استطاعت نہیں ہے تو فَلَمْ تَسْتَطِعْ فَبِقَلْبِ، پھر وہ دل سے اسے برا ضرور سمجھے. وَذَلِكَ أَضْعَفُ الْإِيمَانِ، تو یہ ایمان کا سب سے تھرڈ درجہ ہے، لیکن اس درجے کے تحت بھی پتہ یہ چلتا ہے کہ ان لوگوں کا بھی انجام ان کے ساتھ ہی ہوا، کیونکہ یہ ایٹ لیسٹ انہیں برا سمجھتے ضرور تھے. اینی ویز، اس سے ہمیں جو دعوت اور تبلیغ کا جو معاملہ ہے، جو آتا ہے کنتم خیر امت اخرجت للناس تأمرون بالمعروف وتنهون عن المنکر، کہ تم بہترین قوم کیوں ہو؟ کیونکہ تم امر بالمعروف کرتے ہو، بھلائی کی طرف بلاتے ہو، اچھائی کی دعوت دیتے ہو، اور برائی سے روکتے ہو. تو یہ ہر مسلمان کے اوپر بھی لازم ہو گیا کہ ہمیں بھی ایسا ہی کرنے کی ایک نصیحت ملتی ہے اس واقعے سے. اور ان لوگوں کے اندر بھی جو سورہ مائدہ کی آیت سے پتہ چلتا ہے کہ اللہ نے جب لعنت کی لوئن الذین کفروا من بنی اسرائیل علی لسان داؤد و عیسیٰ ابن مریم، اللہ نے داؤد اور عیسیٰ ابن مریم کی زبان سے ان کے اوپر لعنت جب فرمائی، وہ کیوں فرمائی؟ ذالک بما عصوا وکانوا یعتدون، کہ وہ نافرمانی کرتے تھے، اور کانوا لا یتناہون عن منکر فعلوہ لبئس ما کانوا یفعلون، خدا کی حدود سے تجاوز کرتے تھے، وہ بری باتوں سے لوگوں کو روکتے نہیں تھے. اس بات پر اللہ نے ان پر لعنت فرمائی، اور خود بھی لعنت فرمائی، اور ظاہر ہے یہاں پہ کہا فرمایا داؤد اور عیسیٰ علیہ السلام کی زبان سے ان پر لعنت فرمائی. تو بہرحال اس سے بھی دعوت کا جو اچھائی کی طرف بلانے کا اور برائی سے روکنے کا معاملہ ہے، اس کی ایمفسس اور امپورٹنس کا پتہ چلتا ہے. ایک روایت میں آتا ہے حضرت عدی بن عمیرہ رضی اللہ عنہ کی کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا ان اللہ لا يعذب العام بعمل الخاص حتى يروا المنکر بین ظہرانہم وهم قادرون على ان ينکروا فلا ينکرونه فاذا فعلوا ذلك عذب الله الخاص والعام. کہ جب اللہ تعالیٰ خاص خاص لوگوں کی جو بدعمالیاں ہوتی ہیں, کوئی خاص ایک گروپ ہے, وہ لوگ کوئی سرکشی میں مبتلا ہیں, گناہ کر رہے ہیں, لیکن عام لوگ انہیں روکتے جب نہیں ہیں, اس پر اللہ کا عذاب آتا ہے. جب تک کہ وہ ان روکنے کی اگر قدرت رکھتے ہیں اور اللہ بالکل پھر بھی نہ روکیں اور دوسرے کو منع بھی نہ کریں, تو اس پر اللہ کا عذاب عام طور پر کلی آتا ہے, ورنہ کلی عذاب اللہ کا نہیں آتا. صرف جو سرکش اور نافرمان ہوتا ہے اسی پر اللہ کا عذاب آتا ہے. اور دوسری چیز یہ دیکھیں کہ ایک جو ان لوگوں کا یہاں پہ بتانے کا مقصد تھا اس پوری سٹوری کا, یہ لوگ کوئی ان اٹ سیلف بذات خود حرام کام نہیں کر رہے تھے. کام حلال تھا, مچھلی کا فش جو شکار تھا وہ حلال کام تھا, لیکن حرام طریقے سے کر رہے تھے, حرام کو حلال کرنے پہ لگے ہوئے تھے. یعنی جو حلال کو حرام اور حرام کو حلال بنانے کی جو صحیح یہ لوگ کر رہے تھے, اس وجہ سے ان کے اوپر اللہ کا عذاب آیا. یہ نہیں کہ ان اٹ سیلف فش کرنا یا مچھلی پکڑنا یا اس کا شکار الاؤڈ نہیں تھا, شکار الاؤڈ تھا, مگر اللہ نے جس چیز سے منع فرمایا یہ اس کی سرکشی میں ان کے اوپر عذاب کے مستحق یہ لوگوں پہ. ایک روایت میں حضرت ابو ہریرہ رضی اللہ عنہ کی فرمایا رسول اللہ صلی اللہ علیہ وسلم نے لا ترتقبوا ما ارتقبت اليهود فتستحلوا ما حارم الله بأدنى الحيل, کہ تم ان معاملات میں کا ارتکاب نہ کرنا جس کا یہود نے ارتکاب کیا, کہ اللہ کی حرام کی ہوئی باتوں کو معمولی ہیلوں کے ذریعے حلال کر لیا کرتے تھے. جیسے زکوٰۃ کا معاملہ ہے جی, آج کے دور میں سال پورا ہونے سے پہلے زکوٰۃ اپنا مال جو سیونگ ہے وہ نکال کے بیوی کے اکاؤنٹ میں ڈال دی کہ جی نہیں مجھے تو سال پورا نہیں ہوا, تو یہ کھلی ایک خلاف ورزی ہے گویا کہ والذین یکنزون الذهب والفضہ کی, کہ ہیلا کر کے ایک چیز ان اٹ سیلف تو حرام نہیں ہے ایسا کام کرنا, لیکن یہ بھی وہی کر رہے تھے کہ حلال کام کو حرام طریقے سے کر کے اور جائز ڈکلیئر کرنے کی کوشش کر رہے تھے, تو اس وجہ سے ان کے اوپر عذاب آیا. لاسٹ بٹ ناٹ لیسٹ ایک پوائنٹ جو یاد رکھنے کے لیے ضروری ہے وہ یہ ہے کہ ہمیشہ ایک رول ہے قرآن کا کہ جو پاداش عمل از جن سے عمل ہو, جو جس قسم کا معاملہ کر رہا ہے اس کی ان سیلف جو اینڈ رزلٹ ہے وہ اسی طرح سے ہوتا ہے. یعنی یہ لوگ بھی ظاہر میں حق کے مشابہ اور باطن میں اس کے مخالف ہیں, تو اس کو سزا بھی جن سے عمل ہی سے دی گئی. یعنی ظاہر میں تو حق بات ہے, یہ مچھلی کا شکار کر رہے ہیں, کوئی اس میں برائی کی بات نہیں ہے, لیکن باطن میں کیونکہ اللہ نے اس سے منع کیا ہے تو اور وہ اس آرڈر کو توڑ رہے ہیں, تو یہ اس کی خلاف ورزی کر رہے ہیں. اس وجہ سے ان کا جو عمل تھا وہ کیونکہ باطن میں اس کے مخالف تھا, ظاہر میں اگرچہ حق تھا, اس وجہ سے انہیں سزا بھی جو ملی وہ ایسی ملی کہ جن سے عمل کے اعتبار سے ہی. اس حوالے سے ابن کثیر رحمہ اللہ نے اپنی تفسیر میں لکھا ہے فلما فعلوا ذلك مسخم الله سورة الكردة وهي اشبه شيئا بالناس في الشكل الظاهر وليست بانسان حقيقة فذلك اعمال هؤلاء وحيلتهم لما كانت مشابههم مشابهة للحق في الظاهر ومخالفة في الباطل كان جزاؤهم من جنس العمل. کہ when the Jews نے یہ کیا تو اللہ نے ان بندروں کی شکل میں مسخ ان کو کر دیا, اور اس لیے کہ جو ظاہر شکل میں بندر انسان سے زیادہ مشابہ ہے, اگرچہ ان ریالٹی حقیقت میں وہ انسان نہیں ہے, بندر منکی جو ہے ایپ ہے گوریلا ہے وہ ایک الگ جنس ہے, ایک الگ اسپیسی ہے, لیکن بہرحال جب ان یہود کے اعمال ان کے غلط عمل اور ہیلے جو کہ ظاہر میں جیسے ہم نے کہا کہ حق اور کے مشابہ تھا لیکن باطن میں اس کے مخالف تھا, اس کے اگینسٹ تھا, تو ان کو سزا بھی جن سے عمل ہی سے دی گئی اور انہیں بندر اور خنزیر کی فارم میں اللہ نے بدل دیا. بہرحال اس میں یہی ہے کہ جو ادائے فرض میں اس کی پرواہ نہیں کرنی چاہیے کہ جن کے مقابلے میں فریضہ ادا کیا جا رہا ہے وہ اس کو قبول کرتے بھی ہیں کہ نہیں، جو سننے والا ہے وہ مانتا بھی ہے کہ نہیں، بس اپنی کام کرنا چاہیے، جو حق بات ہے اسے بیان کرنا چاہیے۔ اس لیے کہ ادائے فرض کی جزا میں کیا کم سعادت ہے کہ وہ شخص جو یہ کر رہا ہے اسے اللہ کی رضا اور اجر و ثواب مل رہا ہے، اور ظاہر ہے وہ اس کا یقیناً آخرت میں جنت اور اعلیٰ مقام کا مستحق بن رہا ہے، تو اس کی جو اینڈ رزلٹ ہے اس سے بالا تر انسان کو چاہیے کہ اس واقعے سے خاص طور سے نصیحت حاصل کرے اور امر بالمعروف اور نہی عن المنکر کا جو معاملہ ہے اس پہ خاص طور سے ایمفسس کے ساتھ عمل کرنے کی کوشش کرتا رہے۔ اللہ ہم سب کو اس کی توفیق عطا فرمائے، ہم سب کو امر بالمعروف یعنی صحیح کام پر بلانا، دعوت دینا، انوائٹ کرنا، اور غلط کام سے روکنا اور اسے سٹاپ کرنا، چاہے ہاتھوں سے نہ صحیح تو زبان سے ہی صحیح، اور زبان سے بھی نہیں صحیح تو ایٹ لیسٹ دل سے اسے برا سمجھنے کی توفیق عطا فرمائے۔ وآخر دعوانا ان الحمدللہ رب العالمین، سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمدللہ رب العالمین۔